प्रिय श्रोता मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। कार्यक्रम मसीहको कथा पवित्र धर्मशास्त्र बाइबलका चारवटा सुसमाचारहरूमा भएको ईसा मसीहको जीवनको सङ्गालो हो। उहाँको जीवनमा घटेका घटनाहरूको माला हो यो। यसले हामीले चारवटा सुसमाचारबाट एउटा सुसमाचारको कथा बनाउने जमर्को गरेका मात्रै हौँ। यसलाई तपाईँले पवित्र धर्मशास्त्र बाइबलमा चारवटै सुसमाचारमा यीशुको जीवनका धेरै घटनाहरूलाई अध्ययन गर्न सक्नुहुनेछ र आशा छ हाम्रो कार्यक्रम मसीहको कथामा भएको एउटा नाटकीय प्रस्तुतिले यीशु ख्रीष्टको बारेमा बुझ्नुको साथसाथै मनोरञ्जन लिन पनि मसीहको कथाले तपाईँलाई मद्दत पुर्याउनेछ। तपाईँका कुनै पनि जिज्ञासा प्रतिक्रिया भएमा कृपया हामीलाई लेख्न नबिर्सनुहोला र हाम्रो ठेगाना यस कार्यक्रमको अन्त्यतिर तपाईँलाई बताउने नै छौँ। श्रोतावृन्द, आउनुहोस् तपाईँ र म अब सुनौँ कार्यक्रम मसीहको कथाको 28 भाग। यीशुले सोध्नु भएको प्रश्नको उत्तरले शास्त्रीको बारेमा निकै कुरा बताउँदछ। त्यो मानिसको अभिप्राय कस्तो छ भनी यीशुले जान्नुहुन्थ्यो। भाग 28।
तिम्रो विचारमा यी तिनजना मध्ये डाकुका हातमा पर्ने मानिसको छिमेकी कुन ठहरियो?
पण्डितले तुरन्तै उत्तर दिएनन्। एउटा मात्र निष्कर्ष भएको कुरा स्पष्ट थियो। अन्तमा व्यवस्थाको पण्डितले येशूलाई उत्तर दिए,
हजुर, त्यो त त्यस मानिसमाथि दया देखाउने चाहिँ।
जाओ, तिमी पनि त्यस्तै गर।
कमल, येशूले त्यस मानिसलाई दिनुभएको उत्तरको अर्थ गहिरो थियो। यो कथा येशूले भन्नुभएको दृष्टान्तहरूमध्ये प्रचलित दृष्टान्त बन्न पुग्यो। येशूले व्यवस्थाका पण्डित र हामीलाई हाम्रा छिमेकी को हो भनेर देखाउन यो कथा भन्नुभयो। हाम्रो सहायता जसलाई चाहिन्छ ऊ नै हाम्रो छिमेकी हो, चाहे त्यो हाम्रो नातेदार होस् या नौलो मानिस, चाहे हाम्रो साथी या शत्रु। हामी आदरणीय मानिस भएर वा धार्मिक रीतिथितिहरू पालन गरेर मात्र महान आज्ञा पुरा गर्न सक्दैनौँ। हामीले अरूलाई दया र मायालु व्यवहार गरेर त्यो व्यवस्था पुरा गर्न सक्छौँ। येशूले यरुसलेमको यात्रा गरिरहनुभयो। बाटोमा उहाँ एउटा गाउँमा पुग्नुभयो जहाँ एउटी मार्था नाम गरेकी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। उनको एउटी बहिनी पनि थिइन्, उनको नाम मरियम थियो। उनी येशूको नजिकै बसेर उहाँ बोल्नु भएको सुनिरहिन्, तर मार्था व्यस्त थिइन् र उनको ध्यान अन्त कतै थियो। उनी पाहुनालाई सत्कार गर्न व्यस्त थिइन्। मार्था हताश भइन्। मरियमले आफूलाई सहायता गरिनन् भनेर र सबै पाहुनाको वास्ता आफै गर्नु पर्यो भनेर उनी गनगनाइन्। प्रभु मार्थासँग दयालु भएर बोल्नुभयो,
मार्था मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छे जो उसबाट खोसिने छैन।
एक दिन चेलाहरू भएको ठाउँबाट येशु पर जानुभयो र एकान्तमा प्रार्थना गर्न थाल्नुभयो। कतिपटक येशुले चेलाहरूलाई छोडेर एकान्त ठाउँमा जानुभएको कुरो चेलाहरूले याद गरेका थिए। जहाँ गएर उहाँले प्रार्थना गर्नुहुन्थ्यो, त्यो दिन पनि उहाँका एकजना चेलाले उहाँलाई प्रार्थनाको बारेमा सोधे, प्रभु तपाईँ प्रार्थना गर्नको लागि एक्लै जानुभएको हामीले कतिपटक देख्छौँ, प्रभु हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहुन्छ कि? येशूले चेलाहरूलाई कोमल दृष्टिले हेर्नुभयो। उहाँले तिनीहरूलाई आफ्नो वरिपरि भेला गराउनुभयो ताकि उनीहरूसँग नजिक भएर बोल्न सकियोस्। त्यसपछि येशू चेलाहरूसँग बोल्नुभयो,
तिनीहरूले प्रार्थना गर्दा यो भन।
येशू एकछिन रोकिनुभयो, भुइँमा घोडा टेक्नुभयो र आँखा चिम्लेर प्रार्थना गर्न थाल्नुभयो।
हे हाम्रो पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकी हुन्। आमेन।
चेलाहरू आफूले सुनेको कुरामा चकित भए। येशूको सुरुका शब्दहरूले नै उनीहरूलाई चकित पारे। हे हाम्रा पिता, येशूले पिताको लागि प्रयोग गर्नुभएको शब्द झनै आश्चर्यजनक थियो। येशूले पितालाई सम्बोधन गर्ने सबैभन्दा कोमल र आत्मीय शब्दको प्रयोग गर्नुभयो। यसरी परमेश्वरलाई यति कोमल र आत्मीय तरिकामा प्रार्थनामा सम्बोधन गर्ने कुरा पुरानो नियममा हुँदैन थियो। उहाँले परमेश्वरलाई बुबा भन्दै हुनुहुन्थ्यो। जसरी एउटा परिवारमा बालकले आफ्नो बुबालाई सम्बोधन गर्छ, चेलाहरूलाई धर्मशास्त्रका थुप्रै प्रार्थनाहरू थाहा थियो। यी प्रार्थनाहरूमा परमेश्वरलाई बताउने थुप्रै शब्दहरू पनि थिए। तर स्वर्गमा बस्नुहुने बुबाको रूपमा उहाँ कहाँ जानु उनीहरूको लागि उदेकको कुरा थियो। यदि हामीले एकछिन विचार गर्यौँ भने परमेश्वरको पुत्रले यसरी आफ्नो प्यारो स्वर्गमा हुनुहुने पितालाई सम्बोधन गर्नु स्वाभाविक नै हो। परमेश्वरले उहाँको पुत्र येशूलाई पठाउनु भएको हो भन्ने कुरा चेलाहरूले अझै सिक्नुपर्ने थियो, किनकि परमेश्वरले मसीह पठाउनु भइसकेको थियो। अब चेलाहरूले पनि येशूले जसरी नै प्रार्थना गर्न सक्थे, येशूले उनीहरूलाई सिकाउनु भएको प्रार्थनाको आधार यही थियो, एउटा भरोसा गर्ने बालक र प्रेमिलो बुबासँगको सम्बन्ध। यसपछि येशूले चेलाहरूलाई प्रार्थनाको बारेमा बुझाउन अर्को कथा भन्नुभयो।
मानिलियो तिमीहरूमध्ये कसैको एकजना मित्र छ, तिनी मध्यरातमा उनीसँग गएर भन्दछन्, मित्र मलाई 3 रोटी पोइँचो देऊ, किनकि मेरो एकजना साथी यात्राबाट म कहाँ आएका छन् र तिनलाई खाना दिन मसँग केही पनि छैन। उनले भित्रबाट जवाब दिएर भन्छन्, मलाई नझिझ्याऊ, ढोका अब बन्द भइसकेको छ र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्, म उठेर तिमीलाई केही दिन सक्दिनँ। म तिमीलाई भन्दछु, मित्रताको नाताले सुरुमा उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्दार मागिरहेकाले पछि उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्।
येशूले फुन चेलाहरूलाई भन्नुभयो, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीले भेट्टाउनेछौ, ढकढक्याउ त तिमीहरूका निम्ति खोलिनेछ, किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिन्छ। तिमीहरूमध्ये कुन चाहिँको बाबु होला जसले आफ्नो छोराले रोटी माग्ने बेलामा उसलाई ढुङ्गा देला, कि माछा माग्दा उसलाई सर्प देला, अथवा अन्डा माग्दा बिच्छी देला? तिमीहरू दुष्ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ। फरिसीहरू र अरूहरूले स्वर्गको राज्यको सत्यतालाई बुझेनन्। त्यसैले गर्दा येशूले परमेश्वरलाई पिताको रूपमा सम्बोधन गर्दा उनीहरूले कडा विरोध गरे। यद्यपि येशूले चेलाहरूलाई सिकाउनु भएको प्रार्थनाको सुरुमा परमेश्वरलाई पिता भनेर नै सम्बोधन गरिएको थियो। प्रार्थनामा राज्यसँग सम्बन्धित र परमेश्वरको उद्देश्यलाई पनि देखाइएको छ। तपाईँको राज्य आओस्, तपाईँको इच्छा पूरा होस्, यही नै युगौँदेखि विश्वासीहरूको प्रार्थना भएको छ। तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस्।
परम प्रभु मेरो गोथालो, मेरो गोठालो हुँ मलाई केहीको मलाई केहीको खाँचो छैन
एल्बमबाट निकालिएको यो गीत थियो जसलाई भाइनर्ड हिमालयजले निकालेको एल्बम तृष्णामा तपाईँले पाउन सक्नुहुनेछ र यो गीत अहिले ख्रिस्टीय मण्डलीहरूमा एकदमै प्रख्यात गीत बनेको छ धर्मशास्त्र पवित्र बाइबलको अति लोकप्रिय भजनमध्ये भजन सङ्ग्रह 23 पनि एउटा हो र यसलाई पुरानो नियमको भजन सङ्ग्रह भन्ने पुस्तकमा 23 नम्बरमा सङ्कलन गरिएको छ यसलाई यसका लेखक राजा दाउदले परमेश्वर मेरो गोठालो हुनुहुन्छ जब परमेश्वर मेरो साथमा हुनुहुन्छ मलाई केही कुराको पनि कमी हुँदैन भनेर उनले लेखे र अहिले एकदमै इसाईहरूको मण्डलीमा अध्ययन गरिने पढिने अनि उनीहरूले गाउने भजनहरूमा अति प्रख्यात र एकदमै लोकप्रिय खण्ड हो भजन सङ्ग्रह 23 जसले भन्छ परम प्रभु मेरो गोठालो हुनुहुन्छ आज तपाईँको गोठालो को हुनुहुन्छ तपाईँको प्रतिक्रिया लेख्न नबिर्सनुहोला हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ कार्यक्रम मसीहको कथा पोस्ट बक्स नम्बर 320 पोखरा कास्की नेपाल त्यस्तै गरेर इमेलको ठेगाना meroistory@gmail.com त्यो थियो meroistory@gmail.com हामीलाई एसएमएस गर्न तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा गई TLM टाइप गर्नुहोस् अनि स्पेस दिएपछि आफ्नो सन्देश लेख्नुहोस् त्यसपछि 3638 हामीलाई एसएमएस गर्न सक्नुहुनेछ त्यसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा गई TLM टाइप गरेर स्पेस दिनुहोस् अनि म्यासेज लेखेर 3638 हामीलाई प्रतिक्रिया जनाउनलाई एसएमएस गर्न नबिर्सनुहोला श्रोता मित्र तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मसीहको कथाको 28 भाग भोलि हामी कार्यक्रम मसीहको 29 भाग लिएर आउनेछौँ तबसम्म आज कार्यक्रम मसीहको कथाको 28 भागमा साथ दिने मित्रहरू ज्वेल भुजेल सुभाष प्रधान र अर्जुन पोखरेललाई धन्यवाद दिँदै प्राविधिक मित्र खिमन अनि म पौलस पनि तपाईँको सामनेबाट बिदा माग्दछौँ तबसम्म तपाईँका पलहरू शुभ रहन् नमस्ते